आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
को उनको याद आउँदैछु हे प्रभु तिम्रो घरैमा, आउँदैछु हे प्रभु तिम्रो घरैमा।
प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले मर्कुश 15 अध्याय 1 36 पदसम्मबाट देखिरहेका थियौं, जहाँ हामीले देख्यौं प्रभु येशूलाई पिलातसको अगाडि ल्याइन्दछ, प्रभु येशूलाई निन्दा गरिन्दछ र बरब्बालाई छोडिन्दछ, येशूलाई कुटिन्छ, पिटिन्छ, मजाक उडाइन्छ र उहाँको शरीरमा छोटै चोट पारिन्दछ, साथै उहाँको शिरमा काँडाको मुकुट लगाइदिइन्छ र उहाँलाई अन्त्यमा क्रूरतापूर्वक क्रूसमा झुण्ड्याइन्छ। आज हामी मर्कुश 15 अध्याय 37 पददेखि लिएर 16 अध्याय 20 पदसम्म देख्नेछौ। आज मर्कुश रचित सुसमाचारबाटको हाम्रो अध्ययन अन्तिम हो। आशा गर्दछु तपाईँ सबैले यस पुस्तकबाट धेरै आत्मिक कुराहरू सिक्नुभयो। आउनुहोस् आफ्नो ध्यानतिर लागौं। अहिले हामी प्रभु येशू असह्य रूपमा क्रूसमा भएको देख्छौं। असह्य कष्ट र यातनामा, पीड़ामा, जुन वास्तवमा तपाई र मेरो स्थान उहाँले लिइरहनु भएको थियो, तपाई र मैले पाउनुपर्ने दण्ड आफैमाथि लिइरहनु भएको थियो। पापी त हामी थियौं, तर उहाँ हाम्रो निम्ति पाप बनिनुभयो ताकि हामी उहाँमा धर्मी बन्न सकौं। आज हामी कतिजनालाई यो वास्तविकता थाहा छ। अहिले येशू पूर्ण दुःख कष्ट सहित क्रूसमा टाँगिनु भएको छ र उहाँका वरिपरि शत्रुहरू निरन्तर मजाक उडाइरहेका छन्, खिसी ठट्टा उडाइरहेका छन्, उहाँलाई कुटेर, पिटेर, थुकेर र काँडाको मुकुट शिरमा लगाइदिएर पनि तिनीहरूको घृणाले र क्रूरताले भरेको हृदय सन्तुष्ट भएको छैन र अझैसम्म तिनीहरू त्यहाँ बसेर मजाक उडाइरहेका छन्, खिसी गरिरहेका छन्, उहाँलाई चैनसँग मर्न पनि दिइरहेका छैन। आखिरमा उहाँलाई अति नै प्यास लाग्दछ र एकजना सिपाहीले सिरको ल्याएर खुवाइदिन्छ। अनि 15 अध्याय 37 र 38 पदमा भनिएको छ, तब येशूले ठूलो स्वर निकालेर प्राण त्याग्नुभयो अनि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भई च्यातियो। मित्र, यो स्पष्ट छ कि मन्दिरको पर्दा च्यातिएको थुप्रै पुजारीहरूले देखे। करिब 3 बजे दिउँसो चाहिँ बेलुकीको बलिदानको समय थियो अनि त्यस समयमा तिनीहरू मन्दिरमा सेवा गरिरहेका थिए। यसले तिनीहरूमाथि निश्चय नै केही प्रभाव पार्यो, कुरा जेसुकै होस्। पछिबाट हामी यो ध्यान दिन्छौं कि थुप्रै पुजारीहरू ख्रिष्टको उद्धारको ज्ञानमा आए थिए। प्रेरित 6:7 भनिएको छ, परमेश्वरको वचन बढ्दै गयो र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो, पुजारीहरूको एक ठूलो दलले वही मत मान्न लाग्यो। यसले यो प्रकट गर्दछ कि धेरै पुजारीहरूले प्रभु येशू ख्रिष्टमा विश्वास गरे र हामीसँग स्पष्ट कारण छ यो कुरामा विश्वास गर्नलाई, किनभने कुर्सीकरणको समयमा तिनीहरू सेवा गरिरहेका थिए। जब उहाँले आफ्नो प्राण त्याग्नुभयो तब मन्दिरको पर्दा दुई फ्याकमा च्यातिने कुरा कुनै अचानक होइन। प्रभु येशूले प्राण त्याग्नुभयो, जबसम्म उहाँले आफ्नो प्राण त्याग्नु भएन उहाँ मर्न सक्नुहुन्न थियो, वा यस कारणले मर्न भएन किनभने उहाँको शारीरिक अंगहरू काम गर्नु छोडे वा निष्क्रिय भए, जुनको अर्थ हो निश्चय नै हामीहरूबाट भन्दा बेग्लै किसिमले उहाँ मर्नुभयो। मैले केही व्यक्तिहरूलाई मरिरहेको बेला देखेको छु। मैले तिनीहरूमा के ध्यान दिएको छु भने तिनीहरूको घाँटीबाट घ्यार घ्यार आवाज आएको वा घिटिक घेटिक भएको। उहाँले त्यो गर्नुभएन, उहाँले आफ्नो प्राण विदा गरिदिनुभयो। उहाँको निश्चय नै शारीरिक भावमा पनि आफ्नो मृत्यु अलगै खालको थियो। यस समयमा पर्दा दुई फ्याकमा च्यातियो, पर्दाले उहाँको मानवताको बताउँछ। लेबीको पुस्तकले हामीलाई पर्दाको बारेमा धेरै विवरण दिन्छ, किनभने लेबीको पुस्तकले पवित्र स्थान वा भेट हुने पालमा सेवाको बारेमा धेरै कुरा प्रस्तुत गर्दछ। मित्र, त्यस पर्दाले ख्रिष्टको मानवताको बताउँदछ र यसले विशाल सन्देशको बोक्दछ। हेर्नुहोस् त, ख्रिष्टको मानवता र ख्रिष्टको जीवन परमेश्वरबाट हामीलाई निकालिदिनछ। उहाँको पापरहित जीवनले हामीलाई यो देखाउँछ कि हामी कति धेरै पापी छौं। उहाँ मर्नुभएको क्षणमै पर्दा फाट्यो, मित्र, यो उहाँको मृत्युले नै हामीलाई परमेश्वर कहाँ ल्याउँदछ, उहाँको जीवनले होइन। 39 पदमा भनिएको छ, येशूले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको सामुन्ने उभिएका कप्तानले भने, साँच्चै नै यो मानिस परमेश्वरको पुत्र रहेछन्। म विश्वास गर्दछु कि यो कप्तानमा विश्वासको अंगीकार थियो। तिनले महसुस गरे कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ। तिनले महसुस गरे कि उहाँ को हुनुहुन्थ्यो र उहाँ के गरिरहनु भएको थियो। म विश्वास गर्दिन कि यस व्यक्तिसँग धर्म विज्ञानको सम्पूर्ण विवरणहरू थाहा थियो, तर यस व्यक्तिले ख्रिष्टको क्रूस मुनि आफ्नो स्थान लिन काफी पर्याप्त रूपमा जानेका थिए। मित्र, यही नै परमेश्वर पापीबाट सधैँ चाहनुहुन्छ। उहाँ तिनीहरूलाई विश्वासमा उहाँका आएको चाहनुहुन्छ। त्यही नै यो व्यक्ति गरिरहेका छन्। हामीले यो कुराको स्मरण गर्नै पर्छ कि तिनी अन्य जाति रोमी व्यक्ति थिए र तिनीसँग येशूलाई क्रूसमा टाँग्ने क्रूर निर्दयी पेशा थियो, व्यवसाय थियो। तिनी निश्चय यस समयमा कोमल भए। अहिले हामीलाई ती स्त्रीहरूको बारेमा भनिएको छ जो त्यहाँ उपस्थित थिए। 40-41 पद, त्यहाँ टाढैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानो चाहिँ याकुब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गलिलमा हुनुहुँदा यिनीहरूले उहाँलाई पछ्याउँथे र उहाँको सेवा टहल गर्थे। येशूको साथमा यरुसलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि ती स्त्रीहरू अन्तिममा क्रूसमा थिए र चिहानमा पहिले थिए। यहाँ हामीलाई भनिएको छ कि तिनीहरू टाढाबाट हेरिरहेका थिए। यिनीहरू अन्त समय उहाँप्रति विश्वासयोग्य भए। मित्र, उहाँका चेलाहरू प्रेतहरू यस बेला चारैतिर छरपट छरिए अनि त्यहाँ थुप्रै स्त्रीहरू पनि उल्लेख छ त्यहाँ भएको, जसको नाम दिइएको छैन। तिनीहरू उहाँसँगै यरुसलेममा आएका थिए। 42-45 पद, तयारीको दिन अर्थात सवाद दिनको अघिल्लो दिन साँझ पर्दै थियो। महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरको राज्यको बाटो हेर्दै थिए, तिनले साहसपूर्वक पिलातस कहाँ गएर येशूको लास मागे। येशू अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे। उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजान अनुमति दिए। मित्र, यो नोट गर्न चाखलाग्दो कुरा छ। अरमथियाको युसुफ येशूको चेला हुन् भनेर कम चिनिएका थिए। तिनीसँग वास्तवमा दफनको जिम्मेवारी थियो। यहाँ खुल्ला रूपमा देखा पर्नुलाई अगाडि पाइलो उनले सारे। लुका 23:51-52 पद अनुसार तिनी महासभाको सदस्य थिए र यो मानिस यस समूहको काम र सल्लाहमा सन्तुष्ट रहेका थिएनन्। उहाँ त्यस मुलुकको सहर अरमथियाका व्यक्ति थिए। तिनी परमेश्वरको राज्यको लागि पर्खिरहेका थिए। यो व्यक्ति अहिले प्रभु येशूको चेला वा अनुसरण गर्नेको रूपमा खुल्ला रूपमा देखा पर्दछन्। जब आफ्ना चेलाहरू चारैतिर छरपट्ट छरि गए, उहाँबाट टाढा भागी गए र तिनले येशूको शरीर मागे। यहाँ हामीलाई भनिएको छ कि पिलातस छक्कै परे येशू यति चाँडै मर्नुभयो भनेर। कारण यो हो, प्रथागत एक व्यक्ति जसलाई क्रूसमा टाँगिन्दछ कहिले कहीँ पूरा दिनभरि कष्ट र यातनाले तडपिँदै क्रूसमा जिउँदो रहन्थे। उहाँको शरीर चाँडै मर्यो। यो अमानवीय क्रूर तरिकाको यातना थियो। त्यही नै कारण पिलातस छक्कै परे र विशेष छानबिन गरे। प्रभु येशूले प्राण त्याग्नुभयो। यही नै हामीले देख्नलाई महत्वपूर्ण कुरा छ। उहाँको मृत्युको अन्तिम घण्टा अवधिमा कैदीलाई उसको मृत्यु चाँडै गराउनलाई उसको घोडा तोडिन्थे, तर प्रभु येशू पहिले नै मरिसकेका थिए। उहाँको घोडा तोड्न आवश्यक थिएन। मित्र, यो अगमबाडीको परिपूर्णता हो, जहाँ लेखिएको थियो उसको एउटै पनि हड्डी तोडिएको छैन। हामीलाई भनिएको छ पिलातसले युसुफलाई येशूको लास दिए। यो कुरा टिपोट गर्न चाखलाग्दो छ। यस खण्डमा लासको लागि दुई शब्दहरू प्रयोग भएको छ। युसुफले लास मागे, यो चाहिँ ग्रीक शब्दमा हो सोमा। पिलातसले उसलाई लास दिन मंजूरी गरे, ग्रीक शब्दमा टोमा हो। पहिले नै पूर्ण व्यक्तित्वको बताउँदछ। पहिलोले पूर्ण व्यक्तित्वको बताउँछ अनि यो कोमलता, स्नेहशील र वास्ताको शब्द हो। पिलातसले लास दिँदा प्रयोग भएको शब्दको खाली अर्थ हो लास वा सिनो। यो भिन्नै भिन्नै दृष्टिकोण र मनोवृत्ति मृत्युतिर र मर्नेहरूको लासको सम्बन्धमा छ। युसुफले प्रयोग गरेका चाहिँ लासको लागि कोमलता, स्नेहशील र वास्ताको शब्द हो। तिनले येशूलाई चाहन्थे। पिलातसले उसलाई दिएको कुरा नै लास वा सिनो थियो। ओ, कस्तो भिन्नता यहाँ छ। मित्र, प्रभु येशु ख्रिष्टले तपाईँको जीवनमा कुनै खालको महत्व राख्न सक्नुहुन्छ। तपाईँ र म त्यति धेरै किमतको, महत्वको छैनौ, मूल्यको छैनौ, तर उहाँले महान दाम, मूल्य तपाईँ र मेरो निम्ति तिर्नु भएको छ। हामी यी शरीरहरूभित्र सुस्किएर हाल्छौ, तर हाम्रा शरीरहरू पूर्ण रूपमा उद्धार हुनु पर्ने बाँकी नै छ। जब ख्रिष्ट हामीलाई लिन आउनुहुनेछ, हामी हाम्रा शरीरहरूको पूर्ण उद्धारको अनुभव गर्नेछौ। यो कुराको ध्यान दिउ कि युसुफलाई धनी मानिस भनिएको छ र शरीरलाई आदर साथ नयाँ च्यानमा राख्दछ। 46 पद, अनि योसेफले मलमलका कपडा किने र लास तल झारेर कपडाले बेरे, अनि चट्टानमा खोपेर बनाएको एउटा च्यानमा राखे। त्यसपछि च्यानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। त्यो ढोका छाप लगाइएको थियो। रोमीहरूले त्यस ढुङ्गामा छाप लगाए र रोमी सिपाहीहरूले यसको सुरक्षा पहरा गरे। मती 27:36 अनुसार अनि 47 पदमा भनिएको छ, मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिरहेका थिए। स्त्रीहरू मात्र शोक गर्नेहरू थिए। तिनीहरू उहाँसँग अन्तसम्म थिए। परमेश्वरले स्त्रीहरूलाई आशिष दिनुहुन्छ। मित्र, मर्कुस 16 अध्याय पनि हेरिहालौं। अहिले हामी येशूको पुनरुत्थान र स्वर्गारोहणको बारेमा देख्छौं। येशूको शारीरिक पुनरुत्थान ख्रिस्टियन विश्वासको एक मुख्य सिद्धान्त हो। यो प्रारम्भिक सुसमाचारको मुटु हो। प्रेरितको पुस्तकको हरेक सन्देश पुनरुत्थानमा हो। प्राचीन कलेसियामा, मण्डलीमा यसैको आधारमा निरन्तर आफ्नो विश्वासको सुसमाचार प्रचार गरिन्थ्यो। अनि आजकल पुनरुत्थानको बारेमा कम्ती प्रचार गरिन्दछ। धेरै चर्चहरूमा, मण्डलीहरूमा हरेक साल इस्टर सण्डेमा उहाँको पुनरुत्थानको सन्देश प्रचार गर्दैनन्। उहाँ ब्युतिनु भएको छ। त्यो सुन्दर सन्देश हो जुनले रोमी साम्राज्यमा पापी पीढ़ीहरूलाई झसङ्ग पार्यो। यसले तिनीहरूलाई तलमाथि हल्लायो र तिनीहरू यसको बारेमा संसारलाई भन्न गए। यस 16 अध्यायको मेरो रूपरेखा यस प्रकार छ। पद 1-4 पदमा ऋतु चिहानहरूमा स्त्रीहरूको आगमन, 5-8 पदमा येशु पुनः ब्युति उठ्नुभयो भनेर स्वर्गीय दूतहरूबाट जानकारी, 9-18 पदमा येशुको प्रकटीकरण, अनि 19-20 पदमा येशुको स्वर्गीय रहण। मर्कुस 16 अध्याय 1 पदमा भनिएको छ, सबात दिन बितेपछि मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशुको शरीरमा घस्नलाई किने। यो अहिले आइतबार एका बिहानैको समय थियो, जुन हप्ताको पहिलो दिन थियो। तिनीहरूले उहाँको शरीरमा मसला लगाउन योग्य भएनन् वा शरीरमा मसला लगाउन पाएनन्। बेथानीको मरियम, जसले आफ्नो सुगन्धित मसला वा तेल व्यर्थमा खर्च गरेकी थिइनन्, तर यी स्त्रीहरूले खर्च गरे बेकारमा, किनभने जब तिनीहरूले यसलाई चिहानमा ल्याए, येशुको शरीरमा लगाउनलाई येशु गइसक्नु भएको थियो। उहाँ फेरि जीवित हुनु भएको थियो। 2-4 पद, साताको पहिलो दिनमा बिहानै घाम झुल्कन्दा तिनीहरू चिहानमा गए, अनि तिनीहरूले आपसमा भने, हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदिएला। अनि मासतिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खुब ठूलो थियो। मित्र, विश्राम दिन शनिबारमै घाम अस्ताएपछि अन्त भएको थियो र तिनीहरूले भोलि बिहानै आइतबारमा चिहानमा आफ्नो मसलाहरू लिएर आए। यिनै स्त्रीहरू क्रुसमा उपस्थित थिए, यहाँ चिहानमा आएका थिए। अहिले चेलाहरूको मनोवृत्ति यो थियो, जबकि येशु मर्नु भएकोले गर्दा गुप्तमा छिपेर रहनु नै उत्तम हुनेछ, जबसम्म त्यहाँ शान्तिको माहौल हुँदैन, किनकि त्यहाँ खतरा थियो, जोखिम थियो तिनीहरूको निम्ति। के तिनीहरू चिहानमा जाने इरादा गरे? यसलाई सपोर्ट गर्ने अरू कुनै आधार छैन। यो यस्तो लाग्छ कि कोही पनि चिहानमा जाने इच्छा गरेनन्, इरादा गरेनन्। अहिले यो अति नै झिसमिसे एका बिहानै सबेरै थियो। यी स्त्रीहरू आफूले किनेका मसला लिएर येशुको शरीरमा लेप लगाउन आए। तिनीहरू कसरी चिहानमा पस्न सकिने हो भन्ने कुराको चिन्ता गर्दै आएका थिए, किनकि ढोकामा ठूलो ढुङ्गा राखिएको थियो। तर जब तिनीहरू आए, चिहानको मुख छोप्ने त्यो ठूलो ढुङ्गा गुडी गएको थाहा पाए र येशुको शरीर त्यहाँ नभएको तिनीहरूले थाहा पाए। त्यहाँ पुनरुत्थानको पहिलो सूचना सहित स्वर्गीय दूत प्रकट भए। 5-7 अनि चिहान भित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एउटा जवान मानिसलाई दाहिने पटि बसिरहेको देखे र तिनीहरू आश्चर्यचकित भए। तर उनले तिनीहरूलाई भने, आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ जो क्रूसमा टाँगिनु भएको थियो। उहाँ जीवित भई उठ्नु भएको छ। उहाँ यहाँ हुनुहुन्न। यहाँ उहाँलाई राखेको ठाउँ हेर। जाओ र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेऊ कि उहाँ तिनीहरूका अघि अघि गलिलमा जाँदै हुनुहुन्छ। उहाँले तिनीहरूलाई भन्नुभए बमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ। यहाँ हामी देख्छौ कि ती स्त्रीहरूलाई गएर चेलाहरूलाई यसको बारेमा सूचना दिन भनियो। स्वर्गीय दूतले निश्चय नै कोही चेलाहरूको लागि त्यहाँ आउँछन् भनी पर्खिरहेका थिएनन्, किनकि उसले तिनीहरूलाई पठाएको खबरबाट हामी देख्न सक्छौ येशूले तिनीहरूलाई गलिलमा भेट्नु हुनेछ जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। योहन्ना 21 हामीलाई यो उल्लेखनीय भेटको बताउँदछ। तपाईँ यी स्त्रीहरूको आश्चर्यको कल्पना गर्न सक्नुहुन्छ। तिनीहरू निशब्द थिए, लाटो जस्तै भए, अक्क न बक्क परे। 8-12 भनिएको छ, तिनीहरू निस्केर चिहानबाट दौड़े, किनकि डर र आश्चर्यले तिनीहरू कामिरहेका थिए अनि तिनीहरूले कसैलाई केही भनेनन् किनकि तिनीहरू डराएका थिए। हप्ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्नु भएपछि उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नुभयो। तिनीबाट येशूले 7 भूतहरू निकाल्नु भएको थियो। मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्। तिनीहरू विलाप गर्दै रोइरहेका थिए। तर जब येशू जीवित हुनुभयो र मरियम कहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्। त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरू कहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो। मित्र, मर्कुसले स्पष्ट पार्दछन् कि तिनले कालक्रमिक क्रमको पछ्याइ रहेका थिएनन्, तर अहिले तिनी भन्छन् कि यो क्रम हो। तिनी कालक्रमिक भइरहेका छन्। उहाँ पहिले मरियम कहाँ प्रकट हुनुभयो। विश्वासीहरूले मरियम मग्दलिनीहरूलाई विश्वास गरेनन्। त्यसपछि उहाँ अरू दुई कहाँ प्रकट हुनुभयो। लुकाले यो विवरण हामीलाई दिन्छन्। एम्माउसको बाटोमा दुई चेलासँग भेट उहाँको भएको। अनि 13-14 भनिएको छ, अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए, तर तिनीहरूले उनीहरूलाई पनि विश्वास गरेनन्। पछिबाट उहाँ 11 चेलाहरू कहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो अनि तिनीहरूको अविश्वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकबाट जीवित भई उठ्नु भएपछि उहाँलाई देख्नेहरूका कुरा तिनीहरूले विश्वास गरेका थिएनन्। मित्र, हेर्नुहोस् त, मर्कुसले सबै विवरणको सामेल गर्दैनन्, तर तिनले रिपोर्ट दिने घटनाहरूमा क्रमको बारेमा भन्दछन्। 15, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। यो क्रियाको सुसमाचार भनिएको छ। अहिले तिनीहरू क्रियामा वा काममा उत्रिनु भन्नुहुन्छ। तिनीहरू जानु पर्दछ अनि उही समयमा उहाँ आज हामीलाई पनि यही भनिरहनु भएको छ कि हामी परमेश्वरको लागि क्रियाको स्त्री र पुरूष हुनुपर्दछ, व्यवहारको कामको स्त्री र पुरूष हुनुपर्छ। आज तपाईँ परमेश्वरको वचन दिने काममा के गरिरहनु भएको छ? मित्र, यो हाम्रो कर्तव्य हो। तपाईसँग उहाँको वचन दिने कामको केही भाग हुनुपर्छ, भूमिका हुनुपर्दछ। 16, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछन्, तर विश्वास नगर्ने दोषी ठहरिनेछन्। उहाँ भन्नुहुन्न कि यदि तपाईँले बप्तिस्मा लिनु भएन भने तपाईँ दोषी ठहरिनुहुनेछ। उहाँ त्यो भनिरहनु भएको छैन कि बप्तिस्मा उद्धारको लागि आवश्यक छ, तर उद्धार पाएको व्यक्तिले बप्तिस्मा लिनेछ। ख्रिस्टलाई इन्कार गर्ने कामले अनन्तकालीन दोषी ठहराउनेछ। योहन्ना 3:36 भनिएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जुनले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। अनि 17-18, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन, तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। यी कुराहरू प्रभु येशूले विश्वासीहरूमाथि प्रतिज्ञा गर्नुभएको थियो। वास्तवमा पूरा नयाँ नियम पढ्दाखेरि सुसमाचारको प्रचारको साथसाथै धेरै समय चिन्ह आश्चर्य कर्महरू पनि गरिएका थिए। अनि 19 र 20 पदमा तब यसरी तिनीहरूसँग बोलिसक्नु भएपछि प्रभु येशु स्वर्गीय रहनु हुनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे, प्रभुले तिनीहरूका साथमा काम गर्दै रहनुभयो र चिन्हहरूद्वारा वचनलाई सुदृढ पार्नुभयो। आमेन। हजुर, यो येशु प्रभुको स्वर्गीय रहनको महान तथ्यको र हाल वर्तमानमा परमेश्वरको दाहिने हातमा उहाँको सेविकाईको सम्बन्धमा मर्कुसको संक्षिप्त कथन हो। चेलाहरू हरेक प्राणीहरू कहाँ सुसमाचार लिएर गए र प्रभु तिनीहरूसँग काम गर्नुभयो र चिन्हहरूद्वारा वचनलाई सुदृढ पार्नुभयो। मित्र, यो क्रियाको सुसमाचार हो। हामी पनि परमेश्वरको लागि कामको वा क्रियाको मानिस हुन सकौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।